बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। ये अस्सफा ऑडियो लाइब्रेरी की आवाज़ है। मुलाहिज़ा कीजिए, दामाद रसूल फ़ातह खैबर खलीफा राशिद सैदना अली बिन अबी तालिब रदी अल्लाह तआला अन्हु की ताबनाक सीरत का मुस्तनद तस्करा, जो डॉक्टर अली मोहम्मद सलाबी की तहरीर है, का पार्ट नंबर 2। सैदना अली बिन अबी तालिब रदी अल्लाह तआला अन्हु का नामो नसब और ख़ानदान। नामो नसब: अली बिन अबी तालिब, अबू तालिब का नाम अब्न मुनाफ है। बिन अब्दुल मुत्तलिब, अब्दुल मुत्तलिब को शीबतुल हम्द का नाम भी दिया गया है। बिन हाशिम बिन अब्द मुनाफ बिन कुसा बिन कुलाब बिन मुर्रा बिन काब बिन लई बिन गालिब बिन फहर बिन मालिक बिन नुजर बिन कनाना बिन खुजैमा बिन मुद्रिका बिन इलियास बिन मुजर बिन नजार बिन माद बिन अदनान। अली बिन अबी तालिब रदी अल्लाह तआला अन्हो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के चचाजाद भाई हैं। नसब में इनके जदे अव्वल अब्दुल मुत्तलिब बिन हाशिम के साथ जा मिलते हैं। इनके वालिद अबू तालिब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के वालिद माजिद हजरत अब्दुल्ला के हकीकी भाई हैं। विलादत के वक्त हजरत अली रदी अल्लाह तआला अन्हो का नाम असद था। ये नाम इनकी वालदा ने अपने वालिद असद बिन हाशिम के नाम पर रखा था। इसकी दलील गज़वा खैबर के मौके पर इनके रज़िया शेर में मिलती है। उन्होंने फरमाया, अनल्लज़ी समतनी उम्मा हैदरा कलैसी गाबातिन करी हिल मन जरा। मेरी माँ ने मेरा नाम हैदर रखा है, जंगल के इस शेर की मानिन जो खौफनाक मंजर का हामिल हो। इनकी विलादत के वक्त हजरत अबू तालिब मौजूद नहीं थे। जब वो आए तो इन्हें ये नाम अच्छा नहीं लगा और उन्होंने इनका नाम अली रख दिया। कुनियत: हजरत अली रदी अल्लाह तआला अन्हु के बड़े बेटे हसन रदी अल्लाह तआला अन्हु की निस्बत से इनकी कुनियत अबुल हसन है। हजरत हसन रदी अल्लाह तआला अन्हु की वालदा फातिमा बिनते रसूल सल्लल्लाहु अलैहि वसल्लम हैं। हजरत अली रदी अल्लाह तआला अन्हु की कुनियत अबू तुराब भी बयान की जाती है, जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मरहमत फरमाई है थी। जब इन्हें इस कुनियत से पुकारा जाता तो वो बहुत खुश होते थे। इसका सबब ये बना कि एक दिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हजरत फातिमा रदियल्लाहु ताला अन्हा के घर तशरीफ लाए। अली रदियल्लाहु ताला अन्हो को घर में ना पाया। पूछा, तुम्हारे चचा के बेटे कहाँ हैं? वो फरमाने लगी, मेरे और इनके दरमियान कुछ अनबन हुई थी, नाराज होकर चले गए हैं। उन्होंने घर में कैलूला भी नहीं किया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक शख्स से फरमाया, देखो वो कहाँ हैं। उसने वापस आकर बताया, अल्लाह के रसूल वो मस्जिद में सो रहे हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, देखा कि हजरत अली रदी अल्लाह तआला अन्हो लेटे हुए हैं। ओढ़ने वाली चादर एक जानिब से गिरी हुई है और जिस्म पर मट्टी लगी हुई है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इनके जिस्म से मट्टी पोंछते हुए फरमाया, कुम अबा तुराबिन, कुम अबा तुराबिन, उठो उठो ए अबू तुराब। सही बुखारी की एक रिवायत में है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ही ने इनकी ये कुनियत रखी थी। हजरत अली रदी अल्लाह तआला अन्हु की दीगर कुनियतों में अबुल हसन के अलावा अबुल हुसैन, अबुल कासिम, हाशमी और अबुल सब्तैन भी शामिल हैं। लकब: आपका लकब अमीरुल मुमिनीन है और आप चौथे खलीफा राशिद हैं। पैदाइश: हजरत अली रदी अल्लाह तआला अन्हु की तारीख पैदाइश के तायुन में मुतअद्दिद और मुख्तलिफ रिवायात मिलती हैं। हसन बसरी रहमतुल्लाह अलैह का कहना है कि हजरत अली रदी अल्लाह तआला अन्हु की विलादत बास्त से 15 या 16 साल पहले हुई। इब्ने इसहाक का कौल है कि इनकी विलादत बास्त से 10 साल पहले हुई। हाफिज इब्ने हजर रहमतुल्लाह अलैह ने इन्हीं की राय को तरजीह दी है। मोहम्मद बिन अली बाकर से इस बारे में 2 कौल नकल किए गए हैं। एक कौल तो वही है जिसका इब्ने इसहाक ने जिक्र किया है और इब्ने हजर ने इसे काबिले तरजीह करार दिया है, ये कि हजरत अली रदी अल्लाह तआला अन्हु की विलादत बास्त से 10 साल कबल हुई। दूसरे कौल के मुताबिक इनकी विलादत बासआदत बास्त से 5 साल पहले हुई। तहम मेरा मिलान इब्ने इसहाक और इब्ने हजर रहमतुल्लाह अलैह की राय की तरफ है, लिहाजा मबनी बर तहकीक बाद बास्त से 10 साल पहले ही की है। اخبار مکہ کے مؤلف علامہ فاحقہی کا کہنا ہے کہ علی رضی اللہ تعالی عنہ بنو ہاشم میں سے تھے، وہ کعبہ کے اندر پیدا ہونے والی پہلی شخصیت ہیں۔ امام حاکم کے بقول یہ روایات تواتر سے ملتی ہیں کہ حضرت علی رضی اللہ تعالی عنہ کی پیدائش کعبے کے اندر ہوئی۔ قبیلہ قریش، تمام عرب نے قریش کے حسب نسب کی رفعت، قیادت کی اہلیت، زبان کی فصاحت، کریمانہ اخلاق اور بہادری اور جوان مردی کے اوصاف تسلیم کیے ہیں، جس میں کسی بحث اور اختلاف کی گنجائش نہیں۔ وہ ابراہیم خلیل اللہ علیہ السلام کی شریعت کے بڑے حصے پر کاربند اور باہمی الفت و محبت کی زندگی بسر کر رہے تھے۔ وہ ان بدوؤں کی طرح نہیں تھے جنہیں نہ دین کے باوقار بن... جنہیں نہ دین نے باوقار بنایا، نہ وہ ادب زندگی سے مزین ہوئے۔ قریش اپنی اولاد سے محبت کرتے تھے، بیت اللہ کا حج کرتے تھے، مناسک کے حج قائم کرتے تھے، اپنے مردوں کو کفن پہناتے تھے، حالت جنابت میں غسل کرتے تھے، پرہوتوں اور ظالم سرداروں سے بیزار تھے، مجوسیت سے دور تھے، غیرت کے باعث بیٹی، نواسی، ہمشیرہ اور بھانجی سے نکاح سے پرہیز کرتے تھے۔ قرآن نازل ہوا تو اس نے ان کے اس اچھے کردار اور عمدہ آداب کو صحیح قرار دیا۔ وہ حق مہر اور گواہوں کی بنیاد پر شادی کرتے تھے اور طلاقیں دیا کرتے تھے۔ ان کے ہاں شرف و اعزاز کی بات یہ تھی کہ وہ کسی بھی قبیلے سے رشتہ ازدواج اختیار کرنے سے پہلے یہ شرط لگاتے تھے کہ وہ اپنے دین پر پختہ کار ہو۔ ان کے لیے یہی بڑا شرف و اعزاز تھا کہ ان کی بات کو تسلیم کر لیا جائے۔ بنو ہاشم رہے بنو ہاشم تو وہ قریش میں ربط و تعلق کی بنیاد تھے۔ جب ہم تاریخ اور سیرت کی کتابوں میں ان کے واقعات اور اقوال پڑھتے ہیں تو معلوم ہوتا ہے کہ وہ کریمانہ انسانی جذبات و احساسات والے تھے، ہر چیز میں اعتدال پر قائم رہتے تھے، عقل و بصیرت میں دوسروں سے برتری اور ایمانی قوت کے مالک تھے۔ اللہ تعالیٰ کی نظر میں اس گھرانے کا بڑا مقام تھا۔ وہ ظلم سے نفرت کرتے تھے اور حق کی مخالفت سے بہت دور تھے۔ بڑے عالی ہمت تھے، ضعیف و مظلوم پر شفقت و مہربانی کرتے تھے، سخاوت اور شجاعت کے پتلے تھے۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے اجداد کی سیرت بڑی فضیلت والی تھی، ان کے محاسن اعلی اخلاق کی طرف دعوت دیتے تھے۔ انہوں نے زمانہ فطرت یعنی حضرت عیسیٰ علیہ السلام اور نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے درمیانی وقفے میں زندگی بسر کی، اس لیے ان کے عقائد و عبادات اس دور کے مروج عقیدوں سے مختلف نہیں تھے۔ معاشرے میں بنو ہاشم کے اس مقام و منزلت کی وجہ قربانی، اثار اور انسانیت کی خدمت کی درخشاں صفات تھیں۔ عبد المطلب بن ہاشم رسول اکرم صلی اللہ علیہ وآلہ وسلم اور حضرت علی رضی اللہ تعالی عنہ کے دادا جناب عبد المطلب اپنے چچا مطلب کے بعد حاجیوں کو پانی پلانے اور مہمان نوازی کی نگرانی پر مامور ہوئے۔ آپ نے ان دونوں امور کی ذمہ داری نہایت خوش اسلوبی سے انجام دی۔ آپ نے اپنے آبا و اجداد کی راہ پر چلتے ہوئے اپنی قوم کو بھی برقرار رکھنے کی ذمہ داری سنبھالی۔ اپنی قوم کی طرف سے آپ کو جو شرف و اعزاز ملا، اس کے آبا میں سے کوئی اس مقام پر نہ پہنچ سکا۔ ان کی قوم نے ان سے گہری محبت کا رویہ اختیار کیا، جس سے ان کی شان بہت بلند ہو گئی۔ عبد المطلب قریش کے ممتاز سردار ضرور تھے، مگر وہ کوئی امیر آدمی نہیں تھے۔ وہ قصہ کی طرح مکے کے ہمہ مقتدر سردار بھی نہیں تھے۔ مکے میں بہت سے ایسے لوگ تھے جو مال و دولت اور طاقت میں ان سے بڑھ کر تھے، لیکن معزز وہی وقرار پائے، کیونکہ پانی پلانے، حاجیوں کی مہمان نوازی اور زمزم کے کنویں کی نگرانی انہی کے حصے میں آئی۔ ان کا یہ اعزاز بیت اللہ کی نسبت سے وابستہ ہوا۔ آپ کے دادا عبد المطلب کا ایمان اس وقت روشن صورت اختیار کر گیا جب انہوں نے کہا کہ دنیا کے بت قدوں میں یہ پہلا گھر ہے جو اللہ تعالیٰ کی نظر میں عظیم مرتبے کا حامل ہے، اور اس میں اور میں اس کا حامی اور محافظ ہوں۔ عبد المطلب اور یمن میں نجاشی کے گورنر ابرہا کے درمیان ہونے والی گفتگو سے بھی قریش کے اس سردار کی اعلیٰ نفسیات اور مضبوط شخصیت کا اندازہ ہوتا ہے۔ جب ابرہا مکہ پر چڑھا دوڑا اور بیت اللہ کی توہین ہی نہیں بلکہ اس کی حیثیت ہی ختم کرنے کا ناپاک ارادہ کر لیا، ساتھ ہی اس نے عبد المطلب کے 200 اونٹ پکڑ لیے۔ وہ ابرہا سے ملنے گئے، اس نے ان کی تعظیم کی، اپنے تخت سے نیچے اترا، انہیں اپنے ساتھ بٹھایا اور ان سے ان کا مسئلہ دریافت کیا۔ انہوں نے کہا، میرا مسئلہ صرف یہ ہے کہ مجھے میرے 200 اونٹ لوٹا دیے جائیں۔ جب انہوں نے یہ کہا تو ابرہا نے ان اونٹوں سے کسی دلچسپی کا اظہار نہیں کیا اور انہیں واپس کرنے کی ہامی بھر لی۔ इस बात को मामूली समझते हुए इसने कहा, आप मुझसे इन 200 ऊँटों की बात कर रहे हैं, मगर आपको इस घर की कोई फिक्र नहीं जिस पर आपके और आपके आबा अजदाद के दीन की बुनियाद है। मैं इसे ढहाने आया हूँ, क्या इसके बारे में आप मुझसे कोई बात नहीं करेंगे? जनाब अब्दुल मुत्तलिब ने फरमाया, मैं तो बस अपने ऊँटों का मालिक हूँ, जब इसके घर का मालिक खुद ही इसकी हिफाजत फरमाएगा। अब्राहा ने कहा, वो मुझे नहीं रोक सकता। उन्होंने जवाब दिया, तुम जानो और तुम्हारा काम। वही हुआ जब जनाब अब्दुल मुत्तलिब ने कहा, मालिक हकीकी ने अपने घर की हिफाजत की और अब्राहा और इसका लश्कर नाकाम और नामुराद हुआ। जनाब अब्दुल मुत्तलिब अपनी औलाद को जुल्म और सरकशी से बाज रहने का हुक्म देते थे। इन्हें मकार में इखलाक की तलकीन फरमाते थे। इन्हें खसीस और घटिया कामों से रोकते। 80 साल से ज्यादा उम्र पाकर वो वफात पा गए। उस वक्त रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम 8 साल के थे। इसका मतलब ये है कि इनकी वफात सन 578 ईस्वी में हुई। कहा जाता है कि इनकी वफात पर फिजा सोगवार हो गई। मक्के के बाजार और मेले बहुत दिन तक बंद रहे। हजरत अली रदी अल्लाह ताला अन्हो के वालिद जनाब अबू तालिब। जनाब अबू तालिब बेमालो जर थे। अपने भतीजे से टूटकर मोहब्बत करते थे। कहीं भी इनके आने जाने में इनके साथ ही रहते थे। दादा के बाद आपके सरपरस्त जनाब अबू तालिब ही बने और हमेशा इन्हीं के साथ रहे। जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को अल्लाह की तरफ दावत दी और खुल्लम खुल्ला ऐलान हक का किया, तो अबू तालिब आपकी हिमायत में डट कर खड़े हो गए। उन्होंने आपकी नुसरत करने और किसी भी हालत में आप सल्लल्लाहु अलैहि वसल्लम की मदद से दस्तबरदार ना होने का ऐलान किया। इस बात से अहले कुरैश भड़क उठे। इनके गम गुस्से हसद और मकरो फरेब में शिद्दत आ गई। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जनाब अबू तालिब की शफ्तगी और रवादारी की बड़ी हैरान कुन बातें सुनने को मिलती हैं। जनाब अबू तालिब ने अपने अंजाम को अपने मुकद्दस भतीजे के अंजाम से वाबस्ता कर दिया था। उन्होंने बनी हाशिम के सरदार होने का ये फायदा उठाया कि बनी हाशिम और बनी मुत्तलिब के मुसलमानों और मुशरिकों को मौत हयात के वक्त एक ही मुहिदे में मुंसलिक कर दिया। उन्होंने अपने भतीजे हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को डंके की चोट पर ऐसी खुल्लम खुल्ला पना दी जिसमें पसपाए का कोई तसव्वुर नहीं था। जनाब अबू तालिब ने अपने भतीजे की मदद जारी रखी और अपने वलवला अंगेज अशार उफकार से पूरे कुरैशी माशरे को हिला डाला। जब बास कबाइल के अफराद के दिलों में इस्लाम की हकानियत ठाटे मारने लगी, तो कुरैश जमा हुए। उन्होंने साजिश की कि बनी हाशिम और बनी मुत्तलिब के खिलाफ बहम मिलकर एक मुहायदा किया जाए कि ना तो इनके साथ शादी ब्याह करेंगे, ना इनसे खरीदो फरोख्त का कोई ताल्लुक रखेंगे और ना किसी किस्म का कोई लेन देन करेंगे। उन्होंने इस मुहिदे की एक तहरीर लिखी और काबतुल्लाह के दरमियान लटका दी और फिर इस पर जमे रहे। बनु हाशिम और बनु मुत्तलिब सब अबू तालिब की हिमायत में शुएब अबी तालिब में चले गए। ये नबुवत की ये 7वीं साल माह मुहर्रम का वाकया है। बनु हाशिम तकरीबन 3 साल तक महबूस रहे। इनके पास खुफिया तौर पर ही कोई चीज पहुंच पाती थी। आखिरकार इस तहरीर को दीमक ने चाट लिया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपने चचा अबू तालिब को इस तहरीर की बोसीदगी पर गंदगी और बेवकत हो जाने की खबर दी। जनाब अबू तालिब ने नबुवत के 10वीं साल 15 शावाल को वफात पाई। उस वक्त इनकी उम्र 80 साल से कुछ ऊपर थी। उन्होंने इस्लाम भी कबूल नहीं किया। इसी साल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जौजा हजरत खतीजा रदी अल्लाह ताला अन्हा फौत हुई। यूं रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुसलसल आलाम व मसाइब का सामना करना पड़ा। इसीलिए इस साल को आमुल हजन के नाम से याद किया जाता है। हजरत अली रदी अल्लाह ताला अन्हो की वालदा माजदा। जलीलुल कदर सहाबिया सैयदा फातिमा बिनते असद बिन हाशिम बिन अब्द मुनाब बिन कुसा हजरत अली रदी अल्लाह ताला अन्हो की वालदा हैं। वो पहली हाशमी खातून हैं जिन्होंने हाशमी बेटे को जन्म दिया। जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के चचा जनाब अबू तालिब ने अपने वालिद अब्दुल मुत्तलिब की वसीयत के मुताबिक आपकी किफालत की जिम्मेदारी उठाई, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इस दौरान में हजरत फातिमा रदी अल्लाह ताला अन्हा का बहुत ख्याल रखा। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वालदा की वफात के बाद यही असीम खातून आपकी वालदा के दर्जे में थी। वो आपके तमाम काम अंजाम देती थी और आपकी तमाम जरूरियात का भरपूर ख्याल रखती थी। نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے اپنی زندگی کا کچھ حصہ حضرت فاطمہ رضی اللہ تعالی عنہا کے زیر سایہ بسر کیا اور انہیں اسلام کی دعوت دی. انہوں نے اس دعوت پر لبیک کہا اور قبول اسلام کے لیے سبقت لے جانے والی اولین شخصیات شمار ہوئیں. آپ ان خواتین اسلام میں بہت ممتاز تھیں جنہوں نے فضیلت کے میدان میں بلند مقام حاصل کیا. آپ نے سیدہ فاطمۃ الزہرا رضی اللہ تعالی عنہا کے معاملے میں بھی نہایت شفقت و مہربانی کی اعلیٰ مثال قائم کی اور ان کی عزت معاف والد صلی اللہ علیہ وآلہ وسلم کے ساتھ بے مثال حسن سلوک کا برتاؤ کیا. حضرت علی رضی اللہ تعالی عنہا سے روایت ہے, انہوں نے فرمایا, میں نے اپنی والدہ سے کہا, میں فاطمہ بنت رسول صلی اللہ علیہ وآلہ وسلم کے لیے پانی کا انتظام کرنے اور ضروریات پوری کرنے کے لیے کافی ہوں اور وہ آپ کے لیے آٹا پیسنے اور گوندھنے کے لیے کافی ہیں. حضرت فاطمہ بنت اسد رضی اللہ تعالی عنہا کے نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کے ساتھ تعلق خاطر نے ان کی شخصیت میں حفظ و حدیث اور روایت حدیث کے امتیازی اعزاز کا اضافہ کر دیا. انہوں نے آپ صلی اللہ علیہ وآلہ وسلم سے ایک مجموعہ حدیث روایت کیا ہے. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی نظر میں آپ کا درجہ بہت اونچا تھا. آپ صلی اللہ علیہ وآلہ وسلم انہیں خاص طور پر تحائف پیش کیا کرتے تھے. امام ابن ماجہ رحمۃ اللہ نے اپنی کتاب ابن ماجہ میں حضرت علی رضی اللہ تعالی عنہ سے روایت کی ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو ایک حلہ یعنی چادروں کا جوڑا ہدیے کے طور پر پیش کیا گیا جس کا تانا بانا ریشم سے بنا ہوا تھا. نبی صلی اللہ علیہ وآلہ وسلم نے وہ حلہ میرے پاس بھیج دیا. میں نے حاضر خدمت ہو کر عرض کیا, اے اللہ کے رسول, میں اسے کیا کروں؟ کیا میں اسے پہن سکتا ہوں؟ آپ نے فرمایا, نہیں, اس سے فاطماؤں کے لیے اوڑھنیاں بنا دو. حضرت علی رضی اللہ تعالی عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے عمدہ ریشم بطور ہدیہ مجھے بھجوایا اور فرمایا, میں نے اسے کاٹ کر چار حصے کر لیے, ایک اوڑھنی فاطمہ بنت رسول صلی اللہ علیہ وآلہ وسلم کو, ایک اپنی والدہ فاطمہ بنت اسد رضی اللہ تعالی عنہا کو اور ایک فاطمہ بنت حمزہ رضی اللہ تعالی عنہا کو دے دی. راوی کا کہنا ہے کہ انہوں نے چوتھی خاتون کا ذکر نہیں کیا. حافظ ابن حجر فرماتے ہیں کہ میرا خیال ہے کہ وہ چوتھی عورت حضرت علی کے بھائی عقیل کی بیوی فاطمہ بنت عتبہ بن ربیعہ ہے. سیدہ فاطمہ بنت اسد رضی اللہ تعالی عنہا اپنی زندگی میں بھی اور وفات کے وقت بھی بابرکن قرار پائیں. نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی زندگی میں ان کی وفات ہوئی. آپ صلی اللہ علیہ وآلہ وسلم نے زندگی بھر ان کی بہت عزت و تکریم فرمائی. ان کی تدفین کے حوالے سے حضرت انس رضی اللہ تعالی عنہ سے جو روایات مروی ہے وہ انتہائی ضعیف ہے. وہ جن جن سندوں سے روایت ہوئی ہے وہ تمام ضعیف ہیں. حضرت علی رضی اللہ تعالی عنہ کے بھائی جناب ابو طالب کے چار بیٹے تھے. ان کے نام طالب, عقیل, جعفر اور علی رضی اللہ تعالی عنہ ہیں. ان کے علاوہ دو بیٹیاں ام ہانی اور جمانہ تھیں. یہ سب اولاد حضرت فاطمہ بنت اسد سے تھیں. ان میں سے ہر بھائی کے درمیان 10 سال کا فرق تھا. طالب عقیل سے 10 سال بڑے تھے اور جعفر رضی اللہ تعالی عنہ حضرت علی رضی اللہ تعالی عنہ سے 10 سال بڑے تھے. طالب بن ابی طالب غزوہ بدر کے بعد طالب شرک کی حالت میں فوت ہو گئے. کہا جاتا ہے کہ وہ کہیں چلے گئے اور پھر واپس نہیں آئے. بعد میں ان کا کوئی پتہ نہیں چل سکا. وہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے بڑی محبت کرتے تھے. نبی صلی اللہ علیہ وآلہ وسلم کے بارے میں ان کی یہ مدیحہ اشعار بھی پائے جاتے ہیں. وہ مجبوری کی حالت میں بدر کی جانب نکلے. ان کے اور قریشیوں کے درمیان اس موقع پر مکالمہ بھی ہوا. قریشی کہنے لگے, اے بنی ہاشم, اللہ کی قسم ہم جانتے ہیں, اگرچہ تم ہمارے ساتھ نکلے ہو لیکن تمہارے دل میں محمد صلی اللہ علیہ وآلہ وسلم کے ساتھ ہیں. بعد ازاں طالب دیگر لوگوں کے ساتھ واپس مکے چلے آئے. وہاں نبی صلی اللہ علیہ وآلہ وسلم کی تعریف میں قصیدہ کہا اور اصحاب قلیب بدر پر آنسو بہائے. عقیل بن ابی طالب رضی اللہ تعالی عنہ, ان کی کنیت ابو یزید ہے. وہ فتح مکہ کے سال ایمان لائے. کہا جاتا ہے کہ وہ حدیبیہ کے واقعے کے بعد حلقہ بگوش اسلام ہو گئے تھے. انہوں نے سن 8 ہجری کو ہجرت کی. بدر کے موقع پر قیدی بنے تو ان کے چچا حضرت عباس رضی اللہ تعالی عنہ نے ان کو آزادی دلائی. صحیح احادیث میں مختلف مقامات پر ان کا تذکرہ ملتا ہے، وہ غزوہ موطا میں شریک ہوئے، فتح مکہ اور غزوہ حنین میں ان کا ذکر نہیں ملتا، شاید ان مواقع پر وہ بیمار تھے، ابن سعد نے اسی طرح اشارہ کیا ہے، لیکن زبیر بن بکار نے اپنی سند کے ساتھ حسن بن علی رضی اللہ تعالی عنہما سے روایت کیا ہے کہ حضرت علی حضرت عقیل غزوہ حنین کے موقع پر ثابت قدم رہے، ان کی وفات خلافت معاویہ کے دوران ہوئی. امام بخاری نے التاریخ صغیر میں صحیح سند کے ساتھ بیان کیا ہے کہ انہوں نے حرہ کے واقعے سے پہلے خلافت یزید کے ابتدائی دور میں وفات پائی، اس وقت ان کی عمر 96 سال تھی. جعفر بن ابی طالب رضی اللہ تعالی عنہ، وہ اسلام قبول کرنے والوں میں ساقین میں سے ہیں، مساکین سے بڑی محبت کرتے تھے، ان کے ساتھ بیٹھتے تھے، ان کی خدمت کرتے تھے اور ان سے خوب گفت و شنید کیا کرتے تھے. انہوں نے حبشہ کی جانب ہجرت کی. نجاشی اور اس کے پیروکاروں نے انہیں کے ہاتھ پر اسلام قبول کیا. میں نے ان کے متعلق اپنی کتاب السیرت النبویہ میں تفصیلی گفتگو کی ہے. وہ شام کی سرزمین میں موتا کے مقام پر دشمن کا مقابلہ کرتے ہوئے شہید ہوئے. امہانی بنت ابی طالب رضی اللہ تعالی عنہا نبی صلی اللہ علیہ وآلہ وسلم کی چچا زاد ہیں. ان کا نام فاختہ بتایا جاتا ہے، بعض نے ان کا نام فاطمہ اور بعض نے ہند بتایا ہے، پہلا نام ہی زیادہ مشہور ہے. وہ حبیرہ بن عمرو بن عائد مخزومی کی زوجہ تھیں. ان سے ان کا بیٹا عمرو ہے اور اسی سے ان کی کنیت معروف ہوئی. فتح مکہ کے موقع پر ام ہانی نے بنی مخزوم کے دو آدمیوں کو پناہ دی. ام ہانی نے نبی صلی اللہ علیہ وآلہ وسلم سے روایت بھی کی ہے. ان سے مروی احادیث صحائے سطح اور دیگر کتب میں پائی جاتی ہیں. امام ترمیزی اور دیگر علماء کبار کا کہنا ہے کہ وہ حضرت علی رضی اللہ تعالی عنہ کے بعد تک زندہ رہیں. جمانہ بنت ابی طالب، وہ ام عبداللہ بن ابی سفیان بن حارث بن عبد المطلب ہیں. ابن سعد نے ان کی والدہ فاطمہ بنت اسد کے حالات زندگی میں ان کا ذکر کیا ہے. وہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی چچا زاد بہنوں کے باب میں ان کا الگ حوالہ دیا ہے اور کہا ہے کہ ابو سفیان بن حارث سے ان کی ایک بیٹی ہے. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خیبر کے مال میں سے ان کو 30 وسق عطا فرمائے. سیدنا علی رضی اللہ تعالی عنہ کی ازواج و اولاد، فاطمہ بنت رسول صلی اللہ علیہ وآلہ وسلم سے ان کے بیٹے حسن رضی اللہ تعالی عنہ اور حسین رضی اللہ تعالی عنہ اور دو صاحبزادیاں زینب کبریٰ اور ام کلثوم کبریٰ پیدا ہوئیں. سیدہ فاطمہ سیدنا علی رضی اللہ تعالی عنہ کی سب سے پہلی بیوی ہیں. ان کی وفات تک انہوں نے کسی سے شادی نہ کی. خالہ بنت جعفر بن قیس بن مسلمہ سے محمد بن حنفیہ پیدا ہوئے. لیلہ بنت مسعود بن خالص سے عبید اللہ اور ابو بکر پیدا ہوئے. ام البنین بنت حزان سے عباس اکبر، عثمان، جعفر اکبر اور عبداللہ پیدا ہوئے. اسما بنت امیس سے یحییٰ اور عون پیدا ہوئے. صحبہ سے عمر اکبر کے علاوہ رقیہ پیدا ہوئیں. امامہ بنت العاص سے محمد الاوسط اور ام سعید بنت عروہ، ام الحسن اور رملتا کبریٰ پیدا ہوئیں. اور امہات الاولاد سے محمد الاصغر، ام ہانی، میمونہ، زینب صغریٰ، رملہ صغریٰ، ام کلثوم صغریٰ، فاطمہ، امامہ، ختیجہ، ام الکرام، ام سلمہ، ام جعفر، جمانہ اور نفیسہ پیدا ہوئیں. اور محیات بنت عمر القیس سے ایک ہی بیٹی پیدا ہوئی. ابن سعد کہتے ہیں، مذکورہ اولاد کے علاوہ حضرت علی رضی اللہ تعالی عنہ کی اولاد کے حوالے سے اور کوئی صحیح بات ثابت نہیں ہے. ان کی سلبی اولاد میں سے 14 بیٹے اور 19 بیٹیاں ہیں. بعض نے 17 بیٹیاں کہا ہے. ان کی اولاد میں سے 5 صاحبزادوں سے نسل آگے چلی. ان کے اسماء گرامی یہ ہیں، الحسن، الحسین، محمد بن حنفیہ، العباس بن کلابیہ اور عمر بن تغلیبیہ. سیدہ فاطمہ رضی اللہ تعالی عنہا اور ان کی اولاد کے بارے میں تفصیل آگے آ رہی ہے. شکل و شبہات، ابن عبد البر کہتے ہیں، حضرت علی رضی اللہ تعالی عنہ میانہ قد تھے. آنکھوں کی سیاہی انتہائی سیاہ اور سفیدی انتہائی سفید تھی. چودھویں کے چاند کی طرح خوبصورت تھے. पेट बड़ा था, कंधे चौड़े थे, हथेलियां मजबूत लेकिन नरम और नाजुक थीं। इनकी गर्दन चांदी की सुराही जैसी थी, सर पर बाल सिर्फ पिछली जानिब थे, दाढ़ी मुबारक बड़ी थी, कंधे ऊपर को निकले हुए, बाजू कलाई से अलग वाजे हो ना थे, गोया एक दूसरे से पेवस्ता थे। जब चलते तो खुद एतमादी से चलते थे, किसी का बाजू पकड़ते तो अपना सांस रोक लेते थे। जिस्म का वजन ज्यादा था, कलाइयाँ और हाथ मजबूत थे। जंग की तरफ रवां दवा होते तो चलने और दौड़ने के बैन बैन हालत और कैफियत इख्तियार फरमाते थे। दिल के बहुत मजबूत और ताकतवर और बहादुर थे। कबूल इस्लाम से हिजरत तक। हजरत अली रजी अल्लाह तआला अन्हो पर अल्लाह ताला का ये बहुत बड़ा करम और एहसान हुआ कि अल्लाह ने इनके साथ खैर व भलाई का इरादा कर लिया। कुरैश पर मुश्किल औकात आते रहे। अबू तालिब आयाल दार थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने मतमूल चचा अब्बास रजी अल्लाह तआला अन्हो से कहा, ए अब्बास, आपके भाई अबू तालिब कसीरुल आयाल हैं, आपको माशी मुश्किलात का अंदाजा भी है, आओ चलें इनके आयाल का कुछ बोझ कम करें, एक बच्चा मैं ले लेता हूँ, एक आप ले लें, हम इनकी किफालत करेंगे। हजरत अब्बास रदियल्लाहु ताला उन्होंने हामी भर ली। दोनों जनाब अबू तालिब के पास आए और अपनी राय पेश की। उन्होंने कहा, अकील को मेरे लिए छोड़ दो, बाकी जैसे मुनासिब समझो कर लो। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अली रदी अल्लाह तआला अन्हो को अपने दामन में चिमटा लिया और हजरत अब्बास रदी अल्लाह तआला अन्हो ने जाफर को ले लिया। अली रदी अल्लाह तआला अन्हो हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के साथ ही रहे। ताआन का अल्लाह तआला ने इनको मबूस फरमाया और तो हजरत अली रदी अल्लाह तआला अन्हो ने इनकी पैरवी की, इनकी नबूवत का इकरार किया और इनकी तस्दीक की। जाफर रदी अल्लाह तआला अन्हो अब्बास रदी अल्लाह तआला अन्हो के पास रहे। ताआन का उन्होंने इस्लाम कबूल किया, फिर इनसे मुस्तगना हुए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने दादा अब्दुल मुत्तलिब की वफ़ात के बाद चचा अबू तालिब की जानिब से इनकी सरपरस्ती, किफालत और हुस्न सलूक का इनको अच्छा बदला दिया। ये बात हजरत अली रदी अल्लाह तआला अन्हो के लिए अल्लाह ताला की जानिब से बहुत बड़ी नेमत और एहसान अजीम बन गई। इनके मुरब्बी और अदब सिखाने वाले हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम वो शख्सियत थे जिनको अल्लाह ताला ने अदब सिखाया, इनकी हिफाजत की और इनका खास ख्याल रखा। हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के अखलाक और साफ सरापा कुरान थे। ये कुरानी अखलाक हजरत अली रदी अल्लाह तआला अन्हो पर मुनक्किस हुए। हजरत अली रदी अल्लाह तआला अन्हो की फजीलत के लिए यही मुबारकबाद काफी है कि उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम के जेर साया इस्लाम के घर में परवरिश पाई और जिंदगी के इब्तदाई दौर ही में इसरार इस्लाम से वाकिफ हो गए। ये उस वक्त हुआ जब इस्लाम की दावत ने अभी तक खाने नबूवत से बाहर कदम नहीं निकाला था। इस्लाम को ऐसे ऐवान और अंसार की तलाश थी जो इसका हाथ मजबूत करें और इसे लोगों की दुनिया में ले चलें, ताकि वो इन्हें अंधेरों से निकालकर रोशनी की तरफ ले आए। उल्मा का इस बारे में इख्तलाफ है कि सैयदा खदीजा रदी अल्लाह तआला अन्हा के कबूल इस्लाम के बाद इस्लाम कबूल करने वाली अव्वलीन शख्सियत कौन सी थी। क्या वो हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हो हैं या हजरत अली रदी अल्लाह तआला अन्हो। मेरा मिलान इस तरफ है कि आज़ाद मर्दों में अव्वलीन हजरत अबू बकर रदी अल्लाह तआला अन्हो हैं, बच्चों में हजरत अली रदी अल्लाह तआला अन्हो हैं, औरतों में हजरत खदीजा रदी अल्लाह तआला अन्हा हैं और गुलामों में से जैद बिन हारसा हैं। लेकिन बिल इतलाक कबूल इस्लाम में अव्वलीन शख्सियत सैयदा खदीजा रदी अल्लाह तआला अन्हा हैं। इसी तरह हजरत अली रदी अल्लाह तआला अन्हो का शुमार बच्चों में सबसे पहले इस्लाम कबूल करने वालों में से होता है। सैयदना अली रदी अल्लाह तआला अन्हो का कबूल इस्लाम। इब्ने इसहाक ने रिवायत किया है कि हजरत अली रदी अल्लाह तआला अन्हो बिन अबी तालिब हजरत खदीजा रदी अल्लाह तआला अन्हा के मुसलमान होने के बाद नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए तो इन दोनों को नमाज अदा करते हुए देखा। हजरत अली रदी अल्लाह तआला अन्हो ने पूछा, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ये क्या अमल है? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये अल्लाह का वो दीन है जिसे इसने अपने लिए मुंतखब फरमाया है और यही दीन रसूलों को अता करके मबऊस फरमाया है। मैं तुम्हें भी एक अल्लाह की बंदगी की दावत देता हूँ। अब तुम्हें लात व अज़ी का इनकार करना होगा। हजरत अली रदी अल्लाह तआला अन्हो ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया, ये ऐसी बात है जो मैंने आज से पहले कभी नहीं सुनी। जब तक मैं अपने वालिद माजिद अबू तालिब को ना बताऊं, कोई फैसला कुन बात नहीं कह सकता। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नहीं चाहते थे कि वाज़ह तौर पर ऐलान इस्लाम से पहले ये राज खुल जाए। चुनाचा आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ए अली, जब तक तुम इस्लाम कबूल नहीं करते, इसे जाहिर ना करना। चुनाचा अली रदी अल्लाह ताला अन्हो इस रात रुक गए और इंतजार करते रहे। अल्लाह ताला ने इनके दिल में इस्लाम की मोहब्बत डाल दी। सुबह होते ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आए और अर्ज किया, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपने मुझसे क्या बात कही थी? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम ये गवाही दो कि एक अल्लाह के सिवा कोई हकीकी माबूद नहीं, इसका कोई शरीक नहीं, और लात व अज़ी का इनकार करो और अल्लाह ताला के मद्दे मुकाबल से बेजारी का इजहार करो। ये इरशाद अली सुनते ही हजरत अली रदी अल्लाह ताला अन्हों ने फौरन इस्लाम कबूल कर लिया और वही किया जो इन्हें कहा गया था। उन्होंने अपने वालिद जनाब अबू तालिब के खौफ से कुछ अरसे तक अपने इस्लाम को जाहिर नहीं किया। यहाँ पार्ट नंबर 2 मुकम्मल हुआ। आगे की तफसील अगले पार्ट में जानिए। जजाकअल्लाह।